रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
वीरेन्द्रनगर नगरपालिकाको प्रथम नगरसभाले 65.54 करोड रुपियाँको बजेट सार्वजनिक गर्यो। भेरीगङ्गाको बजेट करिब 40 करोड।
स्थानीय तहबाटै मतदाता नामावली सङ्कलन गर्न दलहरूको आग्रह। दुई तिहाई बहुमत नपुग्दासम्म संविधान संशोधनको प्रक्रिया अगाडि नबढ्ने।
भारतको उत्तरपूर्वी राज्य आसाममा बाढीको कारण 52 जनाको ज्यान गयो, 17,50,000 जना प्रभावित।
र 23 वर्ष मुनिको एसियन च्याम्पियनसिप छनौटमा नेपाल 5-0 गोल अन्तरले पराजित। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट पार्वती र मधुबनको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। आज साउन 1 गते देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदैछ। सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठिक कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ। कृषि प्रधान देशमा मानुखाई मुरी उब्जाउने भन्ने कथनअनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलो मैलो पखाली घर परिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन पनि रहेको छ। असारे हिलोका कारण फैलन सक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्देश्यले यो पर्व बनाउन थालिएको हो। आज कागती, निम्बुवा, अम्बा, अनार, नास्पति फलफुलहरू चढाएर काण्डर नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिरा जस्ता चर्मरोगको प्रकोपबाट बस्न सकिने विश्वास गरिन्छ। कुकुर, डाइनो, काग, भलायो, कुरिलो, पानी सरो, पुरेनी, गलेनी लगायतका औषधि हरू वनस्पतिहरू बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्लोबाट लुतो फ्याँक्ने चलन रहेको छ। लुतो फ्याँक्दा नङ्गालो ठडाउने, शङ्ख फुक्ने, घन्टा बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने गरिन्छ।
वीरेन्द्रनगर नगरपालिकाको प्रथम नगरसभाले आर्थिक वर्ष 74-75 का लागि 65,54,03,000 रुपियाँ विनियोजित गरेको छ। बजेट सार्वजनिक गर्दै उपप्रमुख मोहन माया ढकालले वीरेन्द्रनगरलाई आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण, विपद व्यवस्थापनतर्फका विभिन्न योजना ल्याएको बताउनुभयो। साथ तपाईँको नेतृत्व हाम्रो, हामी बनाउँछौँ वीरेन्द्रनगरलाई राम्रो नारासहित ल्याइएको नीति तथा कार्यक्रममा वडा स्तर, क्षेत्रीयगत पूर्वाधारदेखि भवन निर्माण, संहिता, जनचेतना जस्ता कार्यक्रमहरू समावेश रहेका छन्। चालु खर्चतर्फ 25,44,00,000 रहेकोमा विषयगत कार्यालयतर्फ 8,91,00,000, नगरपालिकाको कार्यालय अन्तर्गत 16,52,00,000 विनियोजन गरिएको छ। पुँजीगत खर्चतर्फ 40,09,00,000 रकम मध्ये विषयगत कार्यालयतर्फ 10,90,00,000, अन्य क्षेत्रगत पुँजीगततर्फ खर्च भने 29,19,00,000 बराबरको बजेट प्रस्तुत गरिएको छ। वडा स्तरीय क्षेत्रगत पूर्वाधार विकास कार्यक्रम प्रति ओडामा 80,00,000 दरले 16 ओडालाई 12,80,00,000, 1 ओडा 1 गौरव पूर्वाधार आयोजना, उपत्यकाभित्र सहरी क्षेत्रमा 50,00,000 दरले उपत्यका बाहिरका ओडामा 30,00,000 दरले रकम विनियोजित गरिएको छ। ढल निकास, गृह योजना तथा अस्थायी ढल निकासमा 75,00,000, सडक मरम्मत विशेष कार्यक्रममा 10 करोड, ल्यान्डफिल साइट पहुँच मार्ग निर्माण एवं साइट पूर्वाधार निर्माणमा 75,00,000, होम स्टे कार्यक्रम प्रवर्धन सहकार्यमा 5,00,000, कृषि र पशुपालन व्यावसायिक सहरी सहकार्यमा 10,00,000, नगर खेलकुद प्रवर्धनमा 5,00,000 बराबरको रकम विनियोजित गरिएको छ। यसैबीच कार्यक्रमका सहभागीले वीरेन्द्रनगर नगरपालिकालाई सुन्दर नगर बनाउन सबैले सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन्। विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले प्रदेश नम्बर 6 को राजधानीको रूपमा रहेको वीरेन्द्रनगरलाई सुन्दर नगर बनाउने कुरामा साथ दिने बताएका छन्। कार्यक्रममा प्रमुख पूर्व सांसद दुर्गा केशर खनालको प्रमुख आतिथ्य र प्रमुख वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीको अध्यक्षतामा भएको हो। केही सहभागीले भने नीति तथा कार्यक्रम अन्त्यमा प्रस्तुत गरेकाले यसबारे टिप्पणी गर्न नपाएको गुनासो समेत गरेका छन्।
यस्तै यता सुर्खेतको भेरीगङ्गा नगरपालिकाले आगामी आर्थिक वर्ष 2074-75 करिब 40 करोड बराबरको बजेट विनियोजन गरेको छ। प्रथम नगरसभाले 39,45,44,000 सार्वजनिक गरेको हो। सभाले सार्वजनिक निर्माण मार्फत 22,07,00,000 रकम छुट्याइएको छ। चालुतर्फ 5,75,00,000 रकम विनियोजन गरिएको छ भने पुँजीतर्फ 60,00,000 बजेट सार्वजनिक गरिएको छ। नगरपालिकाले पूर्वाधारको विकास गरी नमुना र स्मार्ट सिटी बनाउने, खानेपानी, शिक्षा लगायतका योजना प्राथमिकतामा राखिएको छ। विनियोजित बजेट सडक, कृषि, खानेपानी, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन जस्ता शीर्षकमा फोकस गरी बजेट विनियोजन गरिएको हो। नगर प्रमुख भूपेन्द्र बहादुर चन्दले विगतबाट रहेका बाढी पीडितहरूको राहतको लागि नगरपालिकाले चरणबद्ध रूपमा योजना बनाउने बताउनुभयो। उहाँले समृद्ध आत्मनिर्भर स्मार्ट सिटीको लागि हामी दिनरात नभनी लागिपर्ने बताउनु भएको छ। समग्र नगरको गुरी योजना निर्माणका साथै पर्यटकीय शहरको रूपमा विकास गर्ने, हरित नगरी भेरीगङ्गा बनाउनका लागि पार्कहरूको निर्माण, समग्र नगरलाई पर्यटकीय रूपमा पनि अवलोकन योग्य बनाउने उल्लेख गर्नुभयो। उपप्रमुख रेणु आचार्यले नगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै ओडामा सडक विस्तार, पर्यटकीय क्षेत्रहरूको विकास, कृषिको विकास लगायतका जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई प्रस्तुत गर्नुभएको थियो। उहाँले नगरपालिकाको समृद्ध जनताको विकास भएपछि मात्र हुने भएकाले स्थानीय तहको योजना सोही अनुरूप नै निर्माण गरिएको बताउनु भएको छ। शिक्षाको विकास, व्यवसायिक, कृषि, पशुपालन लक्षित वर्गको विकास, सार्वजनिक निजी साझेदारी कार्यक्रमलाई समेत प्राथमिकतामा दिइएको छ।
यस्तै सुर्खेतको पञ्चपुरी नगरसभामा 38,94,44,000 बराबरको आय व्यय प्रस्तुत गरेको छ। पूर्वाधार विकासतर्फ 11,81,83,000, आर्थिक विकासतर्फ 2,14,87,000, सामाजिक विकासतर्फ 3,22,31,000 विनियोजित गरेको छ। यस्तै वातावरण तथा विपद व्यवस्थापनतर्फ 2,14,87,000 र संस्थागत तथा सेवा प्रभावतर्फ 1,28,92,000 विनियोजित गरिएको छ। वित्तीय व्यवस्थापन र सुशासनतर्फ 85,98,000 विनियोजित समेत गरिएको छ। पञ्चपुरी नगरपालिकाको प्रथम ऐतिहासिक नगरसभाले विगत लामो समयदेखि जनप्रतिनिधिविहीन अवस्थामा जनप्रतिनिधि समेतको भूमिका निर्वाह सफलतापूर्वक सम्पन्न गरेको भन्दै साबिकका गाविस सचिवहरूलाई सम्मान समेत गरेको छ। कार्यक्रममा सांसद तप्तबहादुर विष्टले पञ्चपुर नगरपालिका र नगरवासीलाई समृद्ध बनाउन सुझाव दिँदै यसमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रममा नेपाली कङ्ग्रेसका नेता यज्ञबहादुर विष्ट, नेकपा एमालेका प्रदेश कमिटीका सदस्य नवराज रावत, नेकपा माओवादी केन्द्रका नेता केशव साई, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कविराम पुरी लगायतले शुभकामना दिनुभएको थियो। कार्यक्रम नगर प्रमुख उपेन्द्र बहादुर थापाको अध्यक्षतामा भएको हो।
यसैबीच सङ्घीय संरचना अनुसार मुलुकमा पहिलो पटक स्थापित भएका स्थानीय तहहरू नगरपालिका र गाउँपालिकाले अहिले धमाधम नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेका छन्। यसै सन्दर्भमा हामीले प्रदेश नम्बर 6 कै केन्द्रकारमा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरसभाका सहभागीलाई बजेटको प्रभावकारी कार्यान्वयनका लागि के गर्नु पर्ला भनी सोधेका छौँ। सुनौ उहाँहरूको विचार आजको जनआवाजमा।
जहाँ पिछडा वर्गहरू पिछडिएका छन्, गाउँ बस्तीमा खोप केन्द्रहरू छैनन् अनि बाल बालिकाहरू बिना कुपोषितले मरिरहेका छन्, खोप पाइरहेका छैनन्। जहाँ प्लानिङ अनुसारको बाटो छ त्यो बाटोहरू बन्द गरिरहेको छ। राजनीतिक खिचातानी भन्दा पनि हिँड्नै नसक्ने, एम्बुलेन्स हिँड्नै नसक्ने बाटाघाटाहरू छन्। ती बाटाघाटाहरू आजभोलि हिँड्नै नसक्ने, पुरा खेत जस्तो हिलामे भइरहेछ। ती बाटाहरू छिटोभन्दा छिटो खुलियोस् र महिला तथा बाल बालिकाहरू, अपाङ्गहरू, जहाँ पिछडा वर्गहरूको लागि बजेटको धेरै धेरै अभाव पनि छ र एउटा दुर्व्यसन पनि छ कि रक्सी र आगो औषधहरू दुर्व्यसन जसरी त्यसलाई उन्मुक्त कसरी गर्ने त, महिलाहरूको आर्थिक उन्नति कसरी गर्ने, त्यतातिर ध्यान जाओस्। त्यो बजेट पनि केही ती पिछडा वर्गहरूको लागि पनि छुट्याइयोस्।
विशेष गरेर समावेशी जो अहिले राज्यले ल्याएको समावेशी कार्यक्रम छ यसलाई पूर्ण रूपले सम्बोधन हुनु पर्यो, रोजगारीमूलक हुनु पर्यो, विशेष गरेर पलायन युवाहरूलाई रोक्ने खालको कार्यक्रम बन्नु पर्यो र एउटा यो वीरेन्द्रनगर नगरपालिका साँच्चीकै एउटा चाहिँ नयाँ मोडल बनाउनको निम्ति अब एउटा उद्योग धन्दाको निम्ति पनि विशेष खालको बजेटिङ गर्नुपर्छ भन्ने मलाई लाग्छ।
यो मलाई के लाग्छ भने अहिले जहाँ चाहिँ बाटो पुल पुलेसाहरू जहाँ चाहिँ असाध्यै कठिन यात्रा गर्नु परेको छ त्यहाँनिर चाहिँ पहिला गरिदिएको भए हुन्थ्यो। जस्तै अनि महिलाहरूको क्षेत्रमा महिला चाहिँ पिछडिएको वर्गलाई अग्रस्थानमा ल्याउनको निम्ति जहाँ महिला उद्यमीहरू हुनुहुन्छ उहाँहरू एउटा बजेटको कारणले, एउटा आर्थिक अभावको कारणले केही गर्न सक्नुभएको छैन। त्यो जस्तै समस्या महिलाहरूलाई अग्रस्थानमा राखेर गाउँ घर नगर जुन जुन क्षेत्रमा पाइक पर्ने चाहिँ असाध्यै बिग्रिएका बाटाहरू छन्। सबैभन्दा पहिला चाहिँ बाटा पुलपुलेसाहरू बनुन् भन्ने चाहिँ मेरो धारणा छ।
यो सङ्घ संस्था लगायत यो आवश्यकताको विकास प्रक्रिया, शिक्षा, अब रोजगारी, खानेपानी आदि सम्पूर्ण बाटाघाटा यसलाई चाहिँ लगानी गरेर उसले बजेटले भ्याएसम्म निष्पक्षताको साथ उसले चाहिँ बजेट छुट्याओस् भन्ने मेरो कामना हो।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर, कृषकहरूले किसान परिचय पत्र सम्मान रूपमा वितरण नभएको गुनासो गरेका छन्। सुर्खेतको वीरेन्द्रनगरमा भएको एक कार्यक्रमका सहभागीले उनीहरूले कृषकहरूले किसान परिचय पत्रहरू सम्मान रूपमा वितरण हुन नसकेको गुनासो गरेका छन्। जिल्ला कृषि विकास कार्यालय सुर्खेतले आर्थिक वर्ष 73-74 वार्षिक कार्यक्रमबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा उनीहरूले यस्तो गुनासो गरेका हुन्। कार्यक्रमका सहभागी अहिले किसान अनुदान प्रभावकारी वितरण नभएको, अनुगमनमा कडाई नगरिएको, वर्षेनी कृषि कार्यालय मनाउँदै आएको धान दिवस सहरी क्षेत्रमा मात्र हुने गरेको गुनासो समेत गरेका छन्। उनीहरूले वास्तविक किसानलाई कृषि सम्बन्धी समूह गठन गरी समूहमा मोबाइल मार्फत सूचना प्रदान गर्नुपर्ने लगायतका काम गर्नुपर्ने माग समेत राखेका छन्। कार्यक्रममा क्षेत्रीय कृषि निर्देशक शिवनारायण चौधरीले रासायनिक विषादीको प्रयोगको असरका बारेमा कृषकहरूलाई जानकारी गराएको भन्दै पछिल्लो समय प्रयोग गर्दै गएको बताउनु भयो। जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कालिका प्रसाद कोइरालाले झन्डै 2.25 करोड रकम फ्रिज भएर जाने बताउनु भएको छ। वार्षिक बजेटमा 2.25 करोड बढी रहेको भए पनि 7,45,54,74,000 रकम खर्च भएको भन्दै उहाँले अबका दिनहरूमा कृषकका लागि कृषि लक्षित विभिन्न खालका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने बताउनु भयो।
गरिबी निवारण कोष अन्तर्गतको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठी सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ। समीक्षा गोष्ठीमा 5 संस्था, स्थानीय विकास कोष सुर्खेत, कोडिर नेपाल, वाम नेपाल, स्याग नेपाल र सुन्दर नेपालले आर्थिक वर्ष 2073-74 वार्षिक कार्यक्रम प्रतिवेदन प्रस्तुत गरेका छन्। उनीहरूले प्रतिवेदन मार्फत आफ्ना लक्ष्य, प्रगति, समस्या, चुनौती, आय आर्जन, उपलब्धिहरू पेश गर्दै केही उपलब्धि भए पनि पूर्ण तथ्याङ्क आउन बाँकी रहेको बताएका छन्। कार्यक्रममा सहभागीले आर्थिक विकासमा लक्ष्य देखिए पनि सामाजिक काम नभएको, समन्वय नगरेको, छाउफडी, अपाङ्गता, सरसफाई, विषादी, अनुगमन जस्ता लगायतका कुराहरूलाई नसमेटिएको बताएका छन्। उनीहरूले 5 संस्थाले समन्वय नगरेकाले आगामी दिनमा समन्वय गरेर अगाडि बढ्न र जनप्रतिनिधिसँग समेत सहकार्य गरेर जान सुझाव दिएका छन्। यस्तै कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गङ्गा प्रसाद नेउपानेले अब स्थानीय सरकारबाटै सहकार्य गरेर जानुपर्ने बताउनुभयो। उहाँले गरिबीलाई मुख्य उद्देश्यमा लिएर जान आग्रह गर्दै आगामी दिनमा गरिबीको तथ्याङ्क आउनुपर्नेमा समेत जोड दिनुभएको छ। यस्तै नेपाली काङ्ग्रेसका सभापति कमलराज रेग्मीले गरिबी घटाउने कुरामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। स्थानीय विकास अधिकारी अमृत लम्सालले अब अरूसँग भन्दा स्थानीय तहसँगै बढी छलफल गर्न आवश्यक रहेको बताउनु भएको छ। कार्यक्रममा नेकपा एमालेका अमृत विशी, माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जीसी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
दैलेख केन्द्रबिन्दु भएर 4 रेक्टर स्केलको भूकम्प गएको छ। गैराति 10:20 जाँदा दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको कारण केही क्षति भने नभएको जनाएको छ। भूकम्पको धक्काको महसुस सुर्खेत, कालीकोट, जुम्ला समेत गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
राजनीतिक दलहरूले फोटोसहितको मतदाता नामावली सङ्कलनको समय बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन्। आयोगले आजदेखि 15 गतेसम्म स्थायी ठेगानाबाटै मतदाता नामावलीमा नाम दर्ता गराउन भने पनि दलहरूले कम्तीमा 15 दिन बढाउन भनेका हुन्। उनीहरूले साउनभरि सबै 744 स्थानीय तहबाट नाम दर्ता गर्न मिल्ने व्यवस्था गर्न समेत आग्रह गरेका छन्। निर्वाचन आयोगले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने सूचना जारी गरे पनि दलहरूले भने स्थानीय तहबाटै काम थाल्न सुझाव दिएका हुन्। आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको चुनावलाई लक्षित गरी आजदेखि फोटोसहितको मतदाता नामावली सङ्कलन सुरु गर्न लागेको हो।
संविधान संशोधनको पक्षमा स्पष्ट दुई तिहाई बहुमत नपुग्दासम्म संविधान संशोधनको प्रक्रिया अगाडि नबढ्ने भएको छ। सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन आनाकानी गरिरहेको भन्दै राष्ट्रिय जनता पार्टीले असन्तुष्टि जनाएपछि सरकार बहुमत जुटाउने कसरतमा भने लागेको हो। श्रम मन्त्री फर्मुल्ला मन्सुरले संशोधन प्रस्ताव पारित गराउन दुई तिहाई बहुमत जुटाउने प्रयासमा सरकार रहेको भन्दै दुई तिहाई बहुमत नजुटेसम्म प्रस्ताव अघि नबढ्ने बताउनुभयो। मन्त्री मन्सुरले संविधान संशोधनमा बहुमत जुटाउनका लागि मन्त्री परिषदमा धेरैभन्दा धेरै दललाई सहभागी गराउने प्रयत्न भइरहेको बताउनुभयो। अब छिट्टै मन्त्री परिषदले पूर्णता पाउने र लगत्तै संविधान संशोधन प्रक्रिया अगाडि बढ्ने उहाँको भनाइ छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। प्रहरी प्रधान कार्यालयले 11 डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको छ। बढुवाको सिफारिसमा सूचित डिआइजी नवराज सिलवाल भने पर्नु भएको छैन। आइजिपी प्रकाश अरियालभन्दा सिनियर भएको भन्दै नवराज सिलवाल एआइजीमा समेत बढुवा हुनुभएको छैन। सिलवालले आफूलाई आइजिपी बनाई पाऊँ भनी सर्वोच्च अदालतमा रिट दायर गरेकाले रिटको सुनाई नभएका कारण उहाँ बढुवामा नपरेको जनाइएको छ। यस्तै हिजो नै 15 एसएसपीलाई डिआइजीमा बढुवाको लागि समेत सिफारिस गरिएको छ।
नेवारी सामुदायिक वन उपभोक्ता समिति सुर्खेतको वार्षिक कार्यक्रम सम्पन्न भएको छ। समितिका अध्यक्ष कृष्ण बहादुर राईमाझीले नेवारी सामुदायिक वन उपभोक्ता समितिको खण्ड ख र महिला सामुदायिक वन क्षेत्रमा 500 विभिन्न प्रजातिका बिरुवा वृक्षारोपण गरिएको जानकारी दिनुभयो। जिल्ला वन तथा इलाका वन कार्यालयको सहयोगमा कार्यक्रम भएको कार्यक्रममा टोल विकास संस्था बाल युवा क्लब र उपभोक्ताको सहभागिता रहेको थियो। कार्यक्रममा भूपू सैनिक संघका मानार्थ उपसेनानी खड्क बहादुर बिसीको मुख्य आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
भेरी खबरमा अब लागौँ एउटा विदेशको खबरतिर। भारतको उत्तर पूर्वी राज्य आसाममा बाढीको कारण 52 ज्यान गएको छ भने 17,50,000 प्रभावित भएका छन्। राज्यका 33 जिल्लामध्ये 26 जिल्लामा हाल बाढीको प्रकोप जारी रहेको स्थानीय सरकारी अधिकारीहरूले जनाएका छन्। राज्यका 29,000 व्यक्ति 123 शिविरमा बसोबास गर्दै आएका छन्। आवासीय इलाका बाहेक राष्ट्रिय पार्क र वन्यजन्तुको आश्रयस्थलमा समेत स्थानमा पनि बाढीको पानीले जलमग्न भएपछि त्यहाँ बस्नलाई समस्या भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
भेरी खबरमा अब लागौँ केही खेल खबरतिर। आहारा गोल्ड कप फुटबल प्रतियोगिताको 15 संस्करणबाट आयोजक सहारा क्लबले 27,50,000 रुपियाँभन्दा बढी नाफा कमाएको छ। गत माघ 4 15 गतिसम्म पोखरा रङ्गशालामा भएको 15 आहारा गोल्ड कपको आयव्यय सार्वजनिक गर्दै आयोजकले प्रतियोगिताबाट 27,78,000 रुपियाँ बजत भएको जनाएको हो। प्रतियोगिताका लागि आर्थिक सङ्कलन उपसमिति संयोजक टिका बहादुर कार्कीले कुल 97,10,000 रुपियाँ आम्दानीमध्ये 69,32,000 खर्च कटाएर रकम बचत भएको बताउनुभयो।
र एएफसी 23 वर्ष मुनिको च्याम्पियनसिप छनौटमा नेपाल युएसँग 5-0 गोल अन्तरले पराजित भएको छ। केही गोल गर्ने अवसर पाए पनि त्यसलाई नेपालले सदुपयोग भने गर्न सकेन। एएफसी 23 वर्ष मुनिको च्याम्पियनसिप छनौटमा नेपाल पहिलो खेल संयुक्त अरब इमिरेट्ससँग खेलेको हो। पहिलो हाफमा 4-0 पछि परेको नेपाल दोस्रो हाफमा 1 खाएको हो। युएसँग नेपाल 33 खेलेको हो। सन् 1984 एसियन कप छनौटमा एकपटक युए र नेपाल आमुने सामुने भएका थिए। त्यसबेला नेपाल युएसँग 11 अन्तरले पराजित भएको थियो। प्रतियोगिताको समूह डीमा रहेको नेपाल भोलि उज्बेकिस्तानसँग र बुधबार नेमलानसँग खेल्नेछ। अर्को वर्ष चीनमा हुने एएफसी 23 वर्ष मुनिको फुटबल च्याम्पियनसिप छनौटको सहभागी हुन 40 टोलीलाई 10 समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा समूह विजेता र 10 समूहका उत्कृष्ट 5 उपविजेता टोली फाइनलको लागि छनौट हुनेछन्। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
वीरेन्द्रनगर नगरपालिकाको प्रथम नगरसभाले 65,54,00,000 रुपियाँ बजेट सार्वजनिक गर्यो। भेरीगङ्गाको बजेट करिब 40।
स्थानीय तहबाटै मतदाता नामावली सङ्कलन गर्न दलहरूको आग्रह। दुई तिहाई बहुमत नपुग्दासम्म संविधान संशोधनको प्रक्रिया अगाडि नबढ्ने।
भारतको उत्तर पूर्वी राज्य आसाममा बाढीको कारण 52 ज्यान गयो। 17,50,000 जना प्रभावित।
र 23 वर्ष मुनिको एसियन च्याम्पियनसिप छनौटमा नेपाल युएसँग 5-0 गोल अन्तरले पराजित। हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित पार्वती र मधुबन बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।